वचनको विषय हाम्रो यहाँनिर तपाईँले देख्नुहुन्छ होला यो आजको विषय कुरा गर्दै गर्दाखेरि मलाई थाहा छ तपाईँको त्यहाँ टिभी चलिरहेको छैन के अरे अब मेरो आशा छ पिक्चर नदेखे पनि स्वर सुन्नुहुन्छ त्यसैले हामी राम्रोसँग ध्यान दिउँ हामीले यो यस यही लास्ट हप्ता गएको वर्ष 2022 को अन्तिममा के विषयको बारेमा हेरेको थियौँ तपाईँलाई मैले प्रश्न गरेँ भने म त्यहाँ भएको भए तपाईँलाई म व्यक्तिगत रूपमा सोध्थेँ कसले सम्झिया छ भनेर अनि गएको वर्ष अन्तिम अनि तपाईँलाई म सम्झाउनको लागि त्यो कुरा म भन्न चाहन्छु अनि यहाँनिर हाम्रो मिसन हाम्रो सेवकाई अथवा हाम्रो बोलावट अनि त्यो त्यो विषयमा तपाईँलाई मैले लास्ट इयर गएको वर्ष बाँड्नलाई प्रयास गरेको थिएँ हाम्रो दर्शन अनि वास्तवमा बाइबलमा लेखिएको छ दर्शन बिना चाहिँ मानिसहरू नाश हुन्छन् यो अर्को विषय हो जुन विषयमा आज हामी त्यति धेरै ध्यान दिँदैनौँ तर दर्शन आवश्यकता छ हामीले हाम्रो बोलावट परमेश्वरले के को लागि गर्नुभएको छ अनि त्यसको बारेमा जुन विचार त्यसको बारेमा परमेश्वरले दिनुभएको एउटा पिक्चर त्यसलाई दर्शन भन्छ येशु ख्रिस्टको सुसमाचार मार्फत संसारलाई एक एक पटकमा एक आत्मा परिवर्तन गरी चेला बनाउने यो हाम्रो दर्शन एउटा एउटा गरेर परमेश्वरलाई नचिन्नेहरूलाई येशु ख्रिस्टमा डोर्याउने र उनीहरूलाई येशुको चेला बनाउने यो हाम्रो दर्शन वास्तवमा येशु प्रभुको महान आज्ञा मत्ती 28:19-20 यही पाउनुहुन्छ अनि चेलाको मतलब के हो भन्ने कुरा चाहिँ धेरै गहिरो कुरा हो वास्तवमा क्रिस्चियन भनेको चाहिँ चेला हो चेला क्रिस्चियन विश्वासी एउटै कुरा हामी मान्छौँ किनभने येशुको चेला नभइकन कुनै व्यक्ति क्रिस्चियन हुँदैन क्रिस्चियन नभइकन चेला हुँदैन त्यसैलाई हामी विश्वासी भन्छौँ उसरी संसारमा मण्डलीमा धेरै खालको मान्छेहरू हुन्छन् जो चाहिँ मण्डलीमा आएर उनीहरूले आफ्नो विषयमा आफ्नो बारेमा क्रिस्चियन हुँ भन्ने सोचेर सबै त्यहाँनिर आवश्यकता पर्ने कुरा गरेको तर त्यो सबै गरेर पनि ऊ चाहिँ पक्का येशुको चेला नहुनु सक्छ अनि आज त्यसको बारेमा पनि हामी हेर्नेछौँ अथवा क्रिस्चियन नहुनु सक्छ त्यसकारण आजको विषय गर्दै गर्दा मैले गत वर्षको यो कुरा तपाईँलाई सम्झाउन चाहेँ मैले हाम्रो दर्शन भनेको चाहिँ बी वान ए अनि त्यो चाहिँ बी वान भनेको चाहिँ आफू हुने अर्को ब्रिङ वान एक एक गरी ल्याउने येशूलाई नचिन्नेहरूलाई येशूमा ल्याउने अर्को चाहिँ उनीहरू जो येशूमा ल्याइन्छ उनीहरूलाई परिपक्वतामा वृद्धि गर्ने चेला विकास गर्ने चेलापनको विकास गर्ने उनीहरूलाई सुसज्जित बनाउने यो कुराको बारेमा तपाईँलाई मैले अलिकति भनेको थिएँ त्यसैले यहाँ बी वान भन्दाखेरि चाहिँ खासमा कतिवटा कुरा हुन्छ के हुनु पर्यो हामीले पहिलो कुरा येशूको प्रभुत्व स्वीकार्नु पर्यो अनि यो नै सबभन्दा ठुलो समस्या मानिसहरूले बुझेको हुँदैन किनभने हामी जुन संस्कारमा जुन संस्कृतिमा जुन परिप्रेक्ष्यमा जुन समाजमा हुर्किन्छौँ त्यसो भन्दै गर्दा हामी येशूलाई नचिन्नेहरूको बिचमा हुर्किएको छौँ त्यो अर्को कुरा हो तर हामी जुन चर्चमा जस्तो खालको वचन प्रचार गरेको पास्टरले सिकाएको उसको जीवनको गवाही हेरेर हामी हुर्किन्छौँ कतिपटक हामी जस्तो गुरु त्यस्तै मात्रै हुन्छौँ त्यही कारणले परमेश्वरको वचनमा जहिले पनि जानुपर्छ अनि तपाईँलाई मैले आज जे जे कुरा दोहोऱ्याउँदैछु त्यो कुरो सबै मेरो आफ्नो लागि मैले विचार गरेको छु त्यस कारण दोहोऱ्याउँदैछु त्यस कारणले बी वान आफै हुनुपर्ने एकजना हुनुपर्ने चेला हुनुपर्ने क्रिस्चियन हुनुपर्ने पक्का येशूको विश्वासी हुनुपर्ने परमेश्वरको परिवारको सदस्य हुनुपर्ने अनि त्यो व्यक्ति चाहिँ पहिलो कुरा चाहिँ येशूलाई प्रभुको रूपमा स्वीकार गरेको त्यो चाहिँ परमेश्वरबाट नयाँ गरी जन्मेको, यसको विषयमा तपाईँलाई मैले धेरै सिकाएको छु। कतिजना मण्डली आउँछन्, सबै कुरा गरेछ, बत्तिसमा ल्याएको छ, बाइबल पढाएछ, यहाँसम्म कि प्रचार पनि गरे हुनसक्छ है, अगुवाहरू पनि भएको छ, सबै मान्छेले चिन्छ, एकदम फेमस। बाइबलमा छ नि एकजना धनी, जवान धनी, सबैले चिन्थ्यो। यहुदीहरूको विचारमा उनीहरू ऊ चाहिँ एकदम पक्का क्रिस्चियन होला, तर उसले चाहिँ तैपनि उसले येशु प्रभुलाई कुदेर आएर सोध्छ, कुदेर आएर भनेर लेख्या छ। अनि येशु प्रभुले उसलाई जवान धनी मानिस, तपाईँलाई थाहा छ है, अनि मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ भनेर सोध्छ। तर त्यतिखेरका मान्छेहरूले चिन्थे उसलाई, ऊ ठुलो पदको मान्छे, ठुलो शासक भनेर पनि भनिएको छ त्यसको बारेमा। सबैले सोचेको ऊ त एकदम पक्का मान्छे हो, तर पनि उसलाई पक्का अनन्त जीवन कसरी पाउने भन्ने निश्चयता नभएको हुनाले नै कुदेर आएर येशुलाई सोध्छ। अनि येशु प्रभुले चाहिँ के भन्नुहुन्छ, उसको जीवनमा अझै केही कुरा कमी छ भनेर चिन्नुहुन्छ। मुख्य कुरा चाहिँ त्यो मान्छेले आफ्नो जीवनमा पापी पाप छ र येशु ख्रिस्टलाई प्रभुको रूपमा स्वीकार्न जरुरी छ, आवश्यकता छ, उद्धारकर्ताको आवश्यकता छ। संसारको मान्छे कतिखेर ख्रिस्टमा नयाँ गरी जन्मिन सक्छ, विश्वास गर्न सक्छ, थाहा छ तपाईँलाई? त्यो संसारको मान्छे भन्दै गर्दा तपाईँको आफ्नै परिवार, आफ्नै इष्टमित्र, आफ्नै दाजुभाइ, आफ्नै छिमेकी, आफ्नै साथी, जो पनि हुनसक्छ, उनीहरूले कुन बेलामा येशु प्रभुमा विश्वास गरेर येशुको चेला हुनसक्छ? पहिलो कुरा, त्यो मान्छेले म चाहिँ पापी रहेछु भनेर जान्नु पर्यो। या पाप नगरेको मान्छे कोही पनि छैन, उद्धारकर्ता आवश्यकता नपरेको मान्छे कोही पनि छैन। कुनै पनि व्यक्ति परमेश्वरको राज्यमा जानलाई उसको पापको निम्ति येशुलाई विश्वास गरेर पापबाट छुटकारा पाउनु पर्यो। त्यसैको लागि येशु प्रभु संसारमा आउनुभयो, अनि त्यो गर्दाखेरि चाहिँ उसले नयाँ गरी जन्म पाउँछ। त्यस कारण दुईवटा काम, जहिले पनि विश्वासमा आउनलाई कुनै पनि अविश्वासीको लागि, पहिलो त्यो मान्छेले म पापी छु भन्ने कुरा थाहा पाउनु पर्यो, दोस्रो कुरा उसले, पहिलो कुरा पापी छु, दोस्रो कुरा चाहिँ उसलाई उद्धारकर्ताको आवश्यकता छ। यो दुईवटा कुरा, चाहे राजा होस्, चाहे पुजारी होस्, चाहे ठुलो ज्ञानी होस्, चाहे धेरै नपढेको मान्छे होस्, कतिजना मान्छेहरूको विचारमा उनीहरू त एकदम असल मान्छे, तर सबै मान्छे जन्मदाखेरि नै पापमा जन्मिन्छ। बाइबलमा त्यही कुरा हामी सिक्छौँ, हामी पाप स्वभावमा, आदमदेखिको स्वभाव आउँछ, त्यसकारण हामी पापी भएको कारणले, हरेकचोटि तपाईँले बाइबलमा हेर्नुहोस्, मानिसहरूले पहिला उसको पाप, अनि यो जवान धनी मान्छेले उसको आफ्नो पापको बारेमा उसलाई कन्भिक्सन आएन, यसोले भन्नुभयो तैँले आज्ञा जानेको छ, उसले तुरुन्तै सबै आज्ञाहरू भन्न थाल्छ, तैँले हत्या नगर्नु, नचोर्नु, यो सबै, अनि त्यसपछि प्रेम न, अनि त्यसपछि तुरुन्तै येशुलाई के भन्छ, यो त मैले बाल्यकालदेखि सम्पूर्ण रूपमा गरेको छु भनेको, मतलब उसको आफ्नो सोचमा केही पनि घटी कमी छैन, ऊ एकदम धर्मी छ। अनि येशु प्रभुले अझै उसलाई के भन्नुहुन्छ, एउटा काम तिमीले अझै गर्नुपर्छ, तिम्रो आफ्नो सारा कुरा बेचेर अरूहरूलाई दिइदेऊ अनि मेरो पछि लाग। येशुको पछि लाग्नु भनेको चाहिँ उहाँको प्रभुत्व स्वीकार्नु, सबै कुरा त्याग्नु भनेको चाहिँ संसारमा भरोसा नगर्नु। आज मान्छेहरू चर्चमा आउँछन्, क्रिस्चियन हुन्छन्, तर संसार नै उनीहरूको नम्बर वान हुन्छ, धेरै मान्छेहरूको, धेरै मान्छेहरूको। त्यस कारणले त्यो कुरो विचार गर्नु पर्यो। सो बी वान, परमेश्वरको आज्ञा पालन गर्ने, परमेश्वरमा आज्ञा पालन गरेर उहाँप्रति विश्वासयोग्य हुने, यो अर्को कुरो हो, यो बी वान भन्नेमा। अर्को चाहिँ पवित्र जीवन जिउने, जसले आज्ञा पालन गर्छ, विश्वासयोग्य जीवन जिउँछ, ऊ पवित्र हुन्छ, होइन, उसले पाप कर्म त्यागेको हुन्छ। येशुको गवाही हुने, येशुको गवाही हुने कुरा चाहिँ एउटा चाहिँ वचनमा घोषणा गर्ने, अर्को चाहिँ जीवनमा जिउने, येशु ख्रिस्टमा विश्वास गरेर उहाँको, उहाँलाई प्रभु मानेको कुरा हाम्रो जिउने कुराबाट, हाम्रो क्रियाकलापबाट मान्छेले देख्छ, त्यही गवाही हो। अनि उसले हरेक कुरा उसले परमेश्वरको इच्छा गरेर, परमेश्वरको महिमा गर्न प्रयास गर्छ। अर्को कुरा चाहिँ उसले के गर्छ, येशुको सुसमाचार अरूलाई प्रचार गर्न थाल्छ, अरूको निम्ति निरन्तर प्रार्थना गर्न थाल्छ। अब ब्रिङ वान भन्दाखेरि त्यही कुरा हो, प्रार्थना ब्रिङ वान भन्दा पनि के हुनुभयो, पहिला कुरा त मानिसहरूको लागि येशुको, येशु प्रभु अथवा परमेश्वरको आत्माले उनीहरूको समाजलाई खोलिदिउन्, भनेर प्रार्थना गर्नु पर्यो। दोस्रो कुरो, उनीहरूलाई येसु प्रभु चिनाउनलाई येसुको बारेमा बाँड्नु पर्यो, जुन चाहिँ मत्ती 28 को 19 र 20 को कुरा भयो, होइन, चेला बनाउनलाई। तेस्रो कुरा के भयो, प्रार्थना गर्ने अनि वचनद्वारा गवाही बन्ने, अनि उनीहरूलाई कसरी विश्वासमा ल्याउन सकिन्छ, अनि खासमा विश्वासमा ल्याउने काम चाहिँ परमेश्वर आफ्नै हो, होइन। यो कुरा सबभन्दा ठुलो तपाईँहरू मैले बुझ्नुपर्छ, कुनै पनि व्यक्ति क्रिस्चियन हुने कुरा परमेश्वरबाट जन्मिनुपर्छ, माथिबाट भन्छ। यही कुराहरू धेरै मान्छेले बुझेका छैन, त्यही कारण उनीहरूको जीवनमा त्यसको गवाही देखिँदैन। अनि तेस्रो कुरा चाहिँ बिल्ड वन, मान्छेलाई परिपक्व गर्ने, बाइबलमा त्यसको बारेमा धेरै कुराहरू छ। अनि वास्तवमा येशु प्रभुको महान आज्ञा 28 को 20 मा 19 र 20 मा हेर्दै गर्दा चेला बनाइसकेपछि तिनीहरूलाई येशुले के भन्नुहुन्छ, मैले तिमीहरूलाई जे जे कुरा सिकाएको छु त्यो सबै कुरा पालन गर्न सिकाउने। सो मान्छेलाई आत्मिकी परिपक्वतामा बढाउने भनेको चाहिँ परमेश्वरको शिक्षा, परमेश्वरको आज्ञा अथवा क्रिस्चियन जीवन कसरी जिउने भन्ने कुराहरू मानिसहरूलाई बुझाउने। बाइबलमा अर्को ठाउँमा छ, उनीहरूलाई परमेश्वरको सिद्धान्त, परमेश्वरको वचनका कुराहरू सिकाएर उनीहरूलाई सुसज्जित, इक्विप भन्छ, तालिम दिने, इक्विप बनाउने, परिपक्वतामा बढाउने, ताकि उनीहरू आत्मिकी परिपक्वतामा बढ्न सकुन्, होइन। त्यसरी एउटा बालक र परिपक्व मान्छेमा फरक हुन्छ, तपाईँले हिब्रू 5 अध्यायमा त्यो कुरा देख्नुहुन्छ। हिब्रू लेख्ने व्यक्तिले के भन्छ, सधैँ बच्चाले जस्तै दुध खानु पर्यो तिमीहरूले, अब त तिमीहरूले ठोस कुरा खाने बेला भयो। अनि बच्चा जस्तै भनेको चाहिँ के हुन्छ, बच्चा र वृद्ध अथवा परिपक्वतामा के फरक हुन्छ, बच्चाले के हुन्छ भने उसको आफ्नो ज्ञानेन्द्रिय भन्छ नि, 5 वटा इन्द्रियको पनि उसलाई अनुभव हुँदैन, त्यही कारणले बच्चालाई न आगोले पोल्छ भने थाहा हुन्छ, न कुनै कुराले तातोले पोल्छ भने थाहा हुन्छ, न काहीँ डेन्जरको थाहा हुन्छ, न काहीँ सुनेको आवाजले उसले केही थाहा पाउँछ, उसलाई के पनि थाहा हुँदैन, कुनै बेलामा के उत्तर दिन थाहा हुँदैन। तर तपाईँलाई थाहा छ, जब परिपक्व हुँदै जान्छ त्यो मान्छेले सबै कुरा थाहा पाउँछ, तपाईँलाई थाहा हुन्छ, केही आवाज आयो, कसैले केही कुरा टाढाबाट भनेको छ, तपाईँलाई थाहा हुन्छ कि ए अब त खतरा भएछ, एक किसिमको आवाज आयो भने हामी जुर्को उठेर सतर्क भएर कुद्छौँ। त्यो एउटा परिपक्वतामा बढ्ने कुरा, परमेश्वरको वचनमा हामीले एकअर्कालाई, जसलाई हामीले ख्रिस्टमा ल्याउँछौँ, नयाँ विश्वासीहरूलाई दिनदिनै वास्ता गरेर, हेरचाह गरेर, वचनमा सङ्गतिमा उत्साह दिएर, प्रभुमा डोर्याएर, उसलाई सहायता पुऱ्याएर उसलाई परिपक्व बनाउने, ताकि त्यो चाहिँ ख्रिस्टको परिपक्व चेला बन्न सकोस्। यो कुरो मैले तपाईँलाई गएको वर्ष सिकाएको थिएँ, अनि यसको बारेमा धेरै अरू कुरा हामी विचार गर्न सक्छौँ, तर तपाईँलाई अलिकति यसको बारेमा सम्झाउन चाहेँ मैले, होइन। सायद हामीले धेरैचोटि के हुन्छ भने, तपाईँलाई एक हप्तापछि पनि मैले सोधेँ भने तपाईँले बिर्सनुहुन्छ, बिर्सन सक्नुहुन्छ, तपाईँले त बिर्सनुहुन्न होला, कतिजनाले बिर्सिन्छ, होइन। भनिन्छ नि कतिचोटि सुनेको मात्रै कुरा, जस्तो तपाईँ त्यहाँ बसेर पुरै ध्यान दिएर सुन्नु भरे पुरै, उसले कति पर्सेन्ट सम्झिन्छ थाहा छ, 5%। अनि तपाईँले पुरै सुनेको कुरा फेरि आफै पढ्नु पनि भयो, त्यही कारणले बाइबल चाहिँ पल्टाउनु राम्रो हुन्छ, बाइबल पढ्नु राम्रो हुन्छ, मान्छेले भनेको सुन्ने मात्रै होइन, अनि त्यो पढ्दाखेरि चाहिँ 10% सुन् सम्झिन्छ अरे, मान्छेले सुन्ने पनि पढ्ने पनि दुइटै गर्यो भने चाहिँ 20% सम्झन्छ अरे, बुझ्नुहुन्छ। अनि त्यो पढ्ने सुन्ने अनि त्यसलाई चाहिँ मान्छेको अगाडि व्यक्त गर्ने, प्रस्तुत गर्ने, डेमोन्स्ट्रेसन गर्ने भन्छ, त्यसो गर्दा अलिकति तयारी पनि चाहियो, त्यसो गर्दा 30% सम्झिन्छ अरे। तर जब तपाईँ ग्रुपमा बसेर छलफल गर्नुहुन्छ नि ती कुराहरू, एकले अर्काले नबुझेको कुरा सोध्छ, अर्कोले चाहिँ त्यो कुरा यसरी भनेर वर्णन गर्छ, जब छलफल गरिन्छ नि त्यो कुराको बारेमा 50% सम्झना हुन्छ। तपाईँलाई मैले स्मल ग्रुप, सानो ग्रुपमा भेला हुनुहोस्, छलफल गर्नुहोस् किन भनेको छु, ताकि तपाईँले यति महत्त्वपूर्ण कुरा, परमेश्वरको वचन तपाईँलाई सम्झना होस् 50%। अनि तपाईँलाई थाहा छ, जब त्यो छलफल पनि गरेर त्यो मान्छेले त्यो वचनको एप्लिकेसन भन्छ जीवनमा लागु गर्छ, त्यसलाई पालन गर्छ, 75% सम्झन्छ, बुझ्नुहुन्छ, पालन गर्ने 75% सम्झन्छ। तर मैले तपाईँलाई जे गरिरहेको छु नि सिकाउने, जब तपाईँले कसैलाई सिकाउनु हुन्छ नि कति प्रतिशत सम्झिन्छ थाहा छ, 90% भन्दा बढी। किनभने तपाईँलाई जुन कुरा म सिकाउँछु नि पहिला मैले सिक्नुपर्छ, सम्झनुपर्छ, सबै गर्नुपर्छ, अनि 90% त्यसैले तपाईँ सबैजना सिकाउन सक्नुहुन्छ। सानो ग्रुपको मतलब त्यही हो, तपाईँले एक्लै अर्कालाई सिकाउने हो। त्यसैले परमेश्वरको वचन कसरी धेरै सम्झना हुन्छ, त्यो हाम्रो जीवनमा जति वचनमा हामी गहिरो त्यति हामी पवित्रतामा बढ्छौँ, हामी परिपक्वतामा बढ्छौँ, हामी येशूको नजिक हुन्छौँ, हामी परमेश्वरको अनुभव गर्छौँ। त्यसैले यो परमेश्वरको वचनको सम्बन्धमा एकदमै महत्त्वपूर्ण कुरा हो। त्यसैले आज तपाईँलाई मण्डलीको बारेमा खास तपाईँलाई सिकाउन लागेको मैले। मण्डली सबभन्दा महत्त्वपूर्ण कुरा हो। अघि मैले तपाईँलाई बी वान, ब्रिङ वान, बिल्ड वान भनेको थिएँ, त्यो मण्डलीको कुरा हो खास। कुनै पनि व्यक्ति पक्का क्रिस्चियन भनेको के हो? येशु ख्रिस्टको शरीरको अङ्ग। अनि यो कुरो तपाईँ र मैले बुझ्नुपर्छ। त्यही कारणले तपाईँ हामीले जब मण्डलीको अर्थ बुझ्छौँ अनि मण्डलीप्रति तपाईँले आफ्नो भूमिका निभाउनुहुन्छ, जवाफदेही हुनुहुन्छ, मण्डलीप्रति समर्पण गर्नुहुन्छ, तपाईँले कसलाई खुसी बनाउनुहुन्छ? परमेश्वरलाई। कतिजना मान्छेहरूको विचारमा मण्डली गयो, मण्डलीमा मान्छे ल्यायो, मण्डलीमा धेरै वृद्धि भयो, मण्डलीको राम्रो नाम भयो भने पास्टरलाई महिमा हुन्छ भनेर बिगार्ने पनि हुन्छ। त्यस्तो मान्छेहरू मलाई जहाँसम्म लाग्छ येशूलाई पछ्याएको हुँदैन। जो मान्छे भित्रभित्र एउटा कुरा गरेर गलत गलत काम गर्छ नि, त्यो मान्छेले येशूको आत्मा पछ्याउँदैन, पवित्र आत्माको काम छैन त्यहाँ। जो मान्छे विभाजन ल्याउँछ नि, भित्र र बाहिर दुईटा मुखुन्डो हुन्छ नि, यो कुरो तपाईँले क्लियर थाहा पाउनुहोस्, साँच्चो क्रिस्चियन चाहिँ को हो? त्यो हो जो पवित्र आत्माबाट चल्छ, उसले कुनै पनि परमेश्वरलाई मन नपर्ने कुरा गर्दैन, कुनै व्यक्तिको कारणले उसले मण्डलीप्रति नराम्रो सोच राख्दैन, कुनै खालको क्रियाकलाप गर्दैन, मण्डलीमा ग्रुपिजम ल्याउँदैन। बुझ्नुहुन्छ? जहिले पनि विश्वासीहरूमा कोही परिपक्व हुन्छन्, कोही अलिकति भर्खरको हुन्छन्, कोही नयाँ हुन्छन्, सिक्दै हुन्छ, जसरी मानिसहरूमा पनि जन्मी भर्खर जन्मिएको बालक बामी सर्दै हुन्छ, अलिकति ठुलो भएपछि कुद्न थाल्छ, अलिकति ठुलो भएपछि ताते तोते बोल्न थाल्छ, तैपनि को आफ्नो को अर्काको चिन्दैन। हामी विश्वासीहरू त्यस्तो हुन्छौँ। त्यही कारणले कहिले पनि अर्कालाई न्याय गर्ने, अर्कालाई जाँच्ने, अर्काको बारेमा विरोध गर्ने, उसको बारेमा बदनाम गर्ने यो क्रिस्चियनको काम होइन। किनभने उमेर अलिकति परिपक्व भए पनि आत्मिकी उमेर एकदम कम हुनसक्छ। हामी मण्डलीमा के गर्नुपर्छ? एकले अर्कालाई स्याहार गर्नुपर्छ, वास्ता गर्नुपर्छ, सहयोग पुर्याउनु पर्छ। त्यो सबै कुराले मान्छे परमेश्वरमा वृद्धि होस्, यो कुरो तपाईँको मनमा राख्नुहोस्। अब यहाँनिर हामी मण्डलीको सम्बन्धमा कुरा गर्दै गर्दाखेरि तपाईँलाई म एउटा पद पढ्न चाहन्छु। मण्डलीको बारेमा एउटा पद तपाईँलाई मैले मेरो कहाँनिर एकछिन, मण्डलीको बारेमा यहाँ के छ? मत्ती 16:18 येशूप्रभुले के भन्नु, म तिमीहरूलाई भन्दछु कि तिमी पत्रुस हौ, म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु र नरकको ढोकाहरू त्यसमाथि विजय हुने छैनन्। यहाँनिर येशूप्रभुले के भन्नु, म मेरो मण्डली यस चट्टानमाथि, यहाँनिर खासमा पत्रुसलाई नाम दिनुहुन्छ चट्टान भनेर, तर चट्टान यहाँ पत्रुस होइन, चट्टान येशूप्रभु हुनुहुन्छ, जो दानियलको पुस्तकमा पनि एउटा पहरो एउटा चट्टानको कुरा छ, जुन तपाईँले पत्रुसमा पनि लिभिङ त्यो जीवित पत्थर भनेर भनेको, अनि त्यो कुनै ढुङ्गो चाहिँ येशू हुनुहुन्छ। त्यस कारण यहाँनिर अलिकति यहाँ झट्ट हेर्दा मान्छेलाई पत्रुस भन्ने लाग्छ। हो, पत्रुस पनि चट्टान हो, किनभनेदेखि पत्थर हो, किनभनेदेखि येशू प्रभुमा बनिँदैछ, येशूमा बदलिएको छ, तर मुख्य चट्टान येशू हुनुहुन्छ। अनि त्यो चट्टानको जगमा येशू प्रभुले मण्डली बनाउनुहुन्छ। त्यस कारण यो पदमा के छ, म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु। यहाँनिर के छ, मण्डली येशू प्रभुको, मेरो मण्डली येशूले भन्नुहुन्छ, अनि स्थापित गर्नेछु। त्यसैले मण्डली येशूको हो, मण्डली बनाउने पनि येशू हुनुहुन्छ। यो कुरो तपाईँको दिमागमा सधैँको लागि क्लियर होस्। मण्डली कुनै व्यक्तिको होइन। कहिलेकाहीँ एउटा मान्छे पास्टर हुन्छ, उही सर्वे सर्वा उसले जम्मै काम गर्छ, अर्को अर्को दिन अर्को मान्छे हुन्छ, त्यो मान्छे इतिहासले कहाँ पुर्याउँछ, समयले कहाँ पुर्याउँछ, तपाईँले देख्दा देख्दै कोही पास्टर हुन्छ, अर्को पास्टर हुन्छ, कुरो बुझ्नुहुन्छ? तर मण्डली रहिरहन्छ, किनभने मण्डली येशू प्रभुको, मण्डली बनाउने येशू हुनुहुन्छ। कुनै पनि व्यक्ति परमेश्वरको काम बिना, मण्डलीको भाग हुन सक्दैन। मैले भने नि माथिबाट जन्मिने परमेश्वरबाट हो यो कुरा, पहिला बुझ्नुहोस्। मण्डली परमेश्वरको यो कुरा, त्यसकारणले जब तपाईँलाई यति कुरा थाहा हुन्छ नि, तपाईँले मण्डलीलाई अट्याक गर्नुहुन्न, विश्वासीहरूलाई भड्काएर अर्को चर्च सुरु गर्न जानुहुन्न। धेरैले गरेका छ, तर तपाईँलाई म किटिएर भन्छु, जसले यसरी चर्च फुटाउँछ नि त्यो परमेश्वरको विरुद्धमा हो, येशु प्रभुको विरुद्धमा हो। किनभने बाइबलमा मण्डलीमा केही समस्या छ भने कसरी समाधान गर्ने क्लियर लेखिएको छ। अनि तपाईँलाई मैले मेरो वचन भने होइन, परमेश्वरको कुरा गरेँ। त्यसकारणले धेरै वचनहरू बाइबलको छन् मान्छेले नबुझेको कारणले, उनीहरूले बुझ्या भए गर्थेन, बुझ्नुहुन्छ? त्यस कारण तपाईँलाई आज म के भन्दछु, मण्डलीको बारेमा कुरा गर्दै गर्दा मण्डली परमेश्वर आफैले स्थापना गर्नुहुन्छ। मण्डली येशु प्रभुको हो, सबै काम जो मण्डलीमा सञ्चालित भइराखेको हुन्छ। कहिलेकाहीँ लाग्छ यो मान्छे चाहिँ हाकिम छ, मुख्य छ, यो मान्छेले सबै चलाइराख्छ, यही यसको मण्डली भनेर भन्छौँ। तर तपाईँलाई थाहा छ साँचो चाहिँ आत्मिकी काम, मण्डलीको काम परमेश्वरले गर्नुपर्छ। त्यसलाई सञ्चालन गर्ने पवित्र आत्माद्वारा येशु प्रभु आफै हुनुहुन्छ, किनभने मण्डलीमा येशुको शक्तिले मात्र त्यहाँ मण्डलीको खास काम हुनसक्छ। किनभने त्यसको शिर भनेको चाहिँ सबै विचार कन्ट्रोल चाहिँ येशु प्रभु आफै हुनुहुन्छ नि। मण्डलीको आत्मिकी रूपमा तपाईँ र म वास्तवमा मण्डलीको एउटा एउटा अङ्ग हुँ, बाइबलले क्लियर भन्छ। जब तपाईँलाई यो कुरो थाहा हुन्छ नि, तपाईँले मण्डलीलाई ख्याल ख्याल गर्नै हुन्, मण्डलीको सम्बन्धमा तपाईँ धेरै सिरियस हुनुहुन्छ। किनभने तपाईँ र मेरो मुक्तिदाता येशु प्रभु, जसले हामीलाई जीवन दिनुहुन्छ, उहाँ बाहेक हाम्रो कुनै आशै छैन, हाम्रो बाटो सत्य र जीवन उहाँ हुनुहुन्छ। पावलले भन्छ मेरो निम्ति जिउनु ख्रिस्ट, ख्रिस्ट नै मेरो जीवन हो। पावलले भन्छ तपाईँ र मेरो जीवन ख्रिस्ट हुनुहुन्छ। हामीले कलसी 3 अध्यायमा नि त्यो हाम्रो जीवन जो ख्रिस्ट हुनुहुन्छ, हाम्रो जीवन उहाँसँगै स्वर्गीय स्थानमा लुकेर रहेको छ। जब उहाँ प्रकट हुनुहुन्छ हामी पनि उहाँसँगै प्रकट हुन्छौँ। त्यसो हो भने मण्डली के हो? येशुको शरीर। त्यहाँका विश्वासीहरू चाहिँ येशुको शरीरका एउटा एउटा अङ्ग हुन्। अनि त्यसको शिर भनेको मतलब मण्डलीलाई सञ्चालन गर्ने, त्यसलाई ज्ञान बुद्धि विवेक सम्पूर्ण कुरा पवित्र आत्माद्वारा येशु प्रभुले गर्नुहुन्छ, किनभने शिर उहाँ हुनुहुन्छ। यो कुरो तपाईँलाई थाहा भयो भने मण्डलीको बारेमा एउटा पनि शब्द नेगेटिभ गर्नुहोस् तपाईँलाई डराउँछ, किनभने थाहा छ तपाईँलाई त्यसको दण्ड आउँछ नि न थाहा पाएर। अहिले के हुन्छ भने मान्छे जे भने पनि दण्ड तुरुन्तै पात देखिँदैन नि, किनभने येशु प्रभुको बारेमा कति विरोध गरिरहेछन्, कसैले क्रिस्चियनलाई काटिरहेछन्, के गरिरहेछन्। हामीलाई कहिलेकाहीँ के लाग्छ भने यो के हो के हो, कुरै बुझिँदैन। तर परमेश्वरको समयमा यो सबै कुराको न्याय हुन्छ, तपाईँलाई थाहा छ, बाइबलमा छ क्लियर। हामीलाई थाहा छैन किन तुरुन्तै हुँदैन, कहिलेकाहीँ तुरुन्तै हुन्छ, तर परमेश्वरको न्याय चाहिँ कहाँ छ त्यो थाहा छ। त्यस कारण तपाईँ र मैले पहिलो कुरा, हामी विश्वासी हौँ, हामीले सुसमाचार सुन्यौँ, हामीले प्रभुमा विश्वास गरेका छौँ, अनि हामीले विश्वास गरेको पापबाट छुटकारा र स्वर्ग जानलाई मात्र होइन, हामीले विश्वास गरेको हामी परमेश्वरको योजनामा उहाँको निम्ति जिउन चाहन्छौँ, उहाँको इच्छा पुरा गर्न चाहन्छौँ, उहाँको महिमा गर्न चाहन्छौँ, हामीलाई उहाँले के को लागि बोलाउनु भयो त्यो पुरा गर्न चाहन्छौँ। मण्डली परमेश्वरको र परमेश्वरले गर्नुहुने कुरा हो। यो कुरा हामीले प्रष्ट बुझ्नु पर्यो, मण्डली परमेश्वरले गर्ने कुरा हो, परमेश्वरको शक्तिमा हुन्छ, अनि उहाँ आफ्नै आफैले त्यो मण्डली बनाउनुहुन्छ। मण्डली सञ्चालन परमेश्वरको जीवित वचन मार्फत पवित्र आत्माद्वारा गर्नुहुन्छ। वचन र आत्माद्वारा कुनै पनि व्यक्तिको परिवर्तन, परमेश्वरको वचन र आत्माद्वारा हामी बाइबलमा के हेर्छौँ, विश्वास सुनाइबाट, सुनाइ परमेश्वरको वचनबाट। जबसम्म परमेश्वरको वचन सुनिँदैन विश्वास आउँदैन, जबसम्म विश्वास आउँदैन परमेश्वरमा जीवन आउँदैन, तपाईँलाई थाहा छ है। अनि वास्तवमा येशु प्रभुको प्रार्थनामा योहन्ना 17:17 उहाँले भन्नुहुन्छ, तपाईँको सत्यले सत्यले यिनीहरूलाई पवित्र गर्नुहोस् किनभने तपाईँको वचन सत्य हो। योहन्ना 17:17 परमेश्वरको वचन, योहन्ना 15 अध्यायमा पनि तिमीहरूले सुनेको वचनबाट अघि नै तिमीहरू पवित्र भइसक्यो। जबसम्म तपाईँ र म पवित्र हुँदैनौँ प्रियहरू हो, हामी परमेश्वरको सम्बन्धमा आउन सक्दैनौँ। त्यही कुरा हिब्रू 12:14 भन्छ, परमेश्वर पवित्र हुनुहुन्छ, कोही मान्छे पनि पवित्रता बिना परमेश्वरको सम्बन्धमा आउनै सक्दैन प्रियहरू। तर पवित्रता हुने मान्छे चाहिँ कस्तो खालको स्वभावमा हुन्छ, यो एकदम महत्त्वपूर्ण कुरा हो। येशूलाई प्रभु मानेर येशू प्रभुको इच्छा भन्दा दाहिने बायाँ नजाने व्यक्ति येशु प्रभुद्वारा पवित्र हुन्छ प्रियहरू। यो कुरो हामीले एकदम राम्रोसँग बुझ्नुपर्छ। त्यस कारणले यहाँनिर गलाती 4:19 पावलले के भन्छन् विश्वासीहरूको सम्बन्धमा, पवित्रताको सम्बन्धमा, अनि मानिस आफ्नो पापमा अधर्ममा अपवित्र हुन्छ, तर जब मान्छेले परमेश्वरमा विश्वास गर्छ, येशु प्रभुमा विश्वास गर्छ, उसलाई ऊ चाहिँ येशुको स्वभावमा चरित्रमा रूपान्तरण हुन्छ, बदलिन्छ। अनि पावलले गलातीका विश्वासीहरूले के भन्छ, मेरा बालकहरू तिमीहरूमा ख्रिस्टको स्वभाव नबनेसम्म व्यथा लागेकी सुत्केरी जस्तै दुःख मलाई लागिरहन्छ, मलाई प्रसव पीडा भएको छ। पावलले भन्छ, अर्को अनुवादमा त्यो लेखेको छ, प्रसव पीडा, व्यथा लागेको सुत्केरीको कस्तो दुःख हुन्छ। पावलले मानिसहरूमा ख्रिस्टको स्वरूप नबन्नु भनेको के, हामी वास्तवमा येशु जस्तै भएर परिवर्तन हुनुपर्छ। कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि, पुरानो बितेको छ, हामी ख्रिस्टको चरित्रमा बन्दै जान्छौँ। तपाईँ र म येशु संसारमा फर्किने दिनसम्म हामी उहाँ जस्तै हुनुपर्छ। त्यो हुने काम उहाँले गर्नुहुन्छ। मैले धेरैचोटि रोमीको पुस्तकबाट कन्डेमिनेसन, पापको दण्ड, त्यसपछि धर्मी ठहरिने जस्टिफिकेसन, त्यसपछि स्याङ्क्टिफिकेसन पवित्रीकरण, त्यसपछि ग्लोरिफिकेसन परमेश्वरको महिमामा सहभागी हुने, यो कुरा मैले गरेको थिएँ। हामी सबै परमेश्वरको अनुग्रहमा सित्तैमा परमेश्वरमा के भन्छ धर्मी ठहरिन्छौँ, हामीले अनन्त जीवन पाउँछौँ, येशूको रूपमा परिवर्तन हुन्छौँ। तर यो सबै काम चाहिँ कुनै मान्छेले गर्दैन प्रियहरू, हो परमेश्वरले गर्नुहुन्छ पवित्र आत्माद्वारा। हामीले बोलिराखेका छौँ, हाम्रो कुरा बोलेर केही काम हुँदैन। परमेश्वरको वचन, परमेश्वरको वचन तपाईँ र मैले बोल्दाखेरि के हुन्छ, परमेश्वरको वचन हो नि, त्यसको शक्ति छ, त्यसले रूपान्तरण गर्छ। परमेश्वरको वचन जे त्यो रित्तै फर्किँदैन भनेर बाइबलमा लेखिएको छ। त्यसकारण यो महत्त्वपूर्ण कुरा हो, कुनै पनि मानिस आफ्नो पाप स्वभावमा जन्मिन्छ, र सुसमाचारमा विश्वास गरेपछि येशू ख्रिस्टले उसलाई नयाँ जीवन दिनुहुन्छ। वास्तवमा तपाईँले एफिसीमा यो सबै कुरा क्लियर पाउनुहुन्छ। यो कुरा अर्को पक्ष छ, कुनै पनि व्यक्ति येशूलाई ग्रहण गर्नु अगाडि, मैले अघि सुरुमै भनेको थिएँ, कुनै पनि व्यक्ति परमेश्वरमा जीवन पाएर अनन्त जीवनमा आउनु, मुक्ति पाउनुको लागि पहिला उसले आफ्नो पाप देख्नुपर्छ, पापी भन्ने कुरा चाहिँ उसले बुझेर स्वीकार गर्नुपर्छ। दोस्रो कुरो, उसलाई उद्धारकर्ताको खाँचो छ, अनि येशु प्रभु जो उद्धारकर्ता हुनुहुन्छ, उहाँले सित्तैमा त्यो पापमा परेको मान्छे जो पापमा पश्चाताप गर्छ उसलाई नयाँ जीवनमा ल्याउनुहुन्छ। यही कुरा छ। त्यसकारण यो कुरो नबुझेर कतिचोटि मान्छेहरू पहिलाकै जीवनमा बसिराखेको हुन्छन्, तर उनीहरूले मुखले सबै कुरा भने अनि बाहिर देखाउनु पर्ने कुरा नि, बप्तिस्मा ल्याएछ, चर्च पनि गएछ, बाइबल पनि पढाएको छ, तर हृदय परिवर्तन छैन। यहाँ हेर्नुहोस् एफिसी 2:1, तिमीहरू आफ्ना पाप अपराधमा अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। जीवित पार्ने को, परमेश्वर, हामी आफै होइन। यहाँ एफिसी 2:4, तर परमेश्वरले हामीलाई असाध्य माया र ठुलो दया गर्नुभयो। 5, हामीले अटेरी गरेर धार्मिक तवरले, आत्मिक तवरले मरे तापनि उहाँले ख्रिस्टसँगै हामीलाई फेरि जिउँदो गराउनु भयो। तिमीहरू बचाइएको पनि परमेश्वरकै अनुग्रह हो। सबै कुरा परमेश्वरले गर्नुहुन्छ, त्यो कुरा छ। अनि यहाँनिर एफिसी 3 के लेखेको छ, कृतज्ञताका धनी परमेश्वरले उहाँको हामी प्रतिको महान प्रेमका कारण हामीहरू अपराधमा मरेका अवस्थाबाट हामीलाई ख्रिस्टसँग जीवित पार्नुभयो। परमेश्वरको अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। मलाई जहाँसम्म लाग्छ यो यो 2 एफिसी 2 नै हो, 3 होइन, कहाँबाट 3 आयो त्यहाँ, त्यसपछि 2 हो, तपाईँले सच्याउनुहोस्। एफिसी 2:6 के छ, अनि परमेश्वरले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो र ख्रिस्ट येशूसँगै स्वर्गीय स्थानमा बसाल्नु भयो। तपाईँलाई मैले मण्डलीको कुरा गरेको चाहिँ यसरी परमेश्वरले तपाईँ र मलाई आफ्नो मण्डलीमा गाभ्नुहुन्छ सित्तैमा उहाँको कामद्वारा। अनि एफिसी 2:20 के छ, जुन घराना प्रेरितहरू र अगमवक्ताद्वारा के अरे का जगमाथि बसालिएको छ, जसको मुख्य ढुङ्गो हो ख्रिस्ट येशु आफै हुनुहुन्छ। है, तपाईँलाई मैले चट्टानमाथि म मेरो मण्डली स्थापित गर्छु भनेको थिएँ नि, यहाँनिर मुख्य ढुङ्गो, हामीले जग बसाल्नु पर्ने, हाम्रो विश्वास मण्डलीको जहाँनिर बसाल्नु पर्ने मण्डली बन्नु पर्ने त्यो ढुङ्गो चाहिँ येशु प्रभु आफै हुनुहुन्छ। यहाँनिर त्यो कुरा हामी देख्दछौँ। अनि 21मा उहाँमा नै पुरै भवन एकसाथ जोडिएको हुन्छ र प्रभुमा एक पवित्र मन्दिर हुनलाई बढ्दै जान्छ। त्यो मण्डलीको बारेमा फेरि पवित्र मन्दिर, पहिलो कुरा त एकसाथ उहाँमा नै जोडिन्छ, सबै कुरा ख्रिस्ट येशूमा हुन्छ। किनभने आत्मिक रूपमा तपाईँ र म विश्वासद्वारा परमेश्वरमा नयाँ जन्म जन्मिएर हामी उहाँको शरीरमा गाभिन्छौँ। पहिलो कोरन्थी तपाईँको 12:13 के छ भने, पवित्र आत्माको बप्तिस्मद्वारा हामी उहाँको शरीरमा गाभिन्छौँ। भनेको मतलब जतिजनाले येशूलाई विश्वास गरेर नयाँ जीवन पाउँछ, उहाँबाट जन्मिन्छ, उनीहरू भित्र पवित्र आत्मा बस्नुहुन्छ। अब त्यो आत्मिकी तवरले जसरी त्यो हुन्छ नि कुलेखानीबाट ल्याएको तार, बिजुलीको तार, त्यो सबै जोडेर हाम्रो मिटर बक्ससम्म आएर ठ्याक्क बिजुली बल्छ नि, त्यो भनेको जस्तै तपाईँ र म पवित्र आत्माद्वारा येशु ख्रिस्टमा जोडिन्छौँ। अब हामीमा बिजुलीको करेन्ट जस्तै परमेश्वरको आत्माको उपस्थिति हुन्छ, त्यो ख्रिस्टको नयाँ मान्छे हो। अनि पवित्र मन्दिर हुनलाई बढ्दै जान्छ, उहाँसँगै एकसाथ जोडिएको हुन्छ। येशूको शरीर मण्डली भनेको त्यो हो। तर धेरैचोटि मान्छेहरू नयाँ र पुरानो जीवन भिन्नता देखाएको छैन, येशूमा आउनु अगाडिको स्वभाव त्यागेको छैन, किनभने नयाँ जन्म नै भएको छ कि छैन त्यो परमेश्वरलाई थाहा छ। तर कोही ख्रिस्टमा छ भने त्यो नयाँ हुन्छ, पुरानो बितेको हुन्छ। अब त्यो गोसेप, गोसेप भन्ने थाहा छ, अर्काको कुरा काट्ने, अर्कालाई बदनाम गर्ने, दुईवटा खालको बाहिर चाहिँ एउटा कुरा गर्ने, मान्छेलाई ठिक्क भित्र अर्कै विचार गर्ने, यो सबै शैतानको काम हो। मैले तपाईँलाई भनेको छ नि छल्ने काम चाहिँ शैतानले गर्छ। Efesios 2:22 के छ, अनि उहाँमा तिमीहरू पनि वासस्थान हुनलाई एकसाथ निर्माण भइरहेका छौ, जसमा परमेश्वर आत्माद्वारा के भन्छ उहाँ बास गर्नुहुन्छ। तपाईँ र ममा परमेश्वर आत्माद्वारा बास गर्नुहुन्छ। तपाईँले पहिलो कोरन्थी 3:16 हेर्नुभयो भने हाम्रो शरीर चाहिँ पवित्र के अरे परमेश्वरको मन्दिर, अनि 6:19 पहिलो कोरन्थी हेर्नुभयो भने हाम्रो शरीर पवित्र आत्माको मन्दिर। किनभने मन्दिर भन्दाखेरि उहाँ चाहिँ यहाँ बस्नुहुन्छ, तपाईँको शरीरमा पवित्र आत्मा निरन्तर रहनुहुन्छ, परमेश्वर रहनुहुन्छ। अङ्ग्रेजीमा अबाइडिङ भन्छ, वास्तवमा दागको बोट र हाँगाको सम्बन्धको सम्बन्धमा युहन्नाको सुसमाचार 15 तपाईँले हेर्नुभयो भने यो अबाइडिङकै कुरा हो, उहाँसँग हुने कुरा हो। त्यो उहाँ नभयो भने त तपाईँ ममा जीवनै हुँदैन। तर मान्छेहरूले यो विचार गर्दैनन् किनभने हामी जुन समाजमा हुर्किन्छौँ, जुन क्रिस्चियन समाजमा है, किन उनीहरूको जीवनमा तपाईँले पाप पनि देख्नुहुन्छ। कहिलेकाहीँ मान्छे पर्फेक्ट छैन, यो तपाईँलाई यो पनि म भन्छु, तर परमेश्वरमा हिँड्नु पर्यो, परमेश्वरमा जन्मनु पर्यो, परमेश्वरमा समर्पित हुनु पर्यो, येशूको स्वरूपमा बन्दै जानु पर्यो। यो सबै कुरा हुन जरुरी छ। अनि यो कुरो तपाईँलाई म भन्न चाहन्छु। त्यसकारणले हामी अर्को कुरा हेर्छौँ, परमेश्वरको बारेमा सबभन्दा ठुलो महत्त्वपूर्ण कुरा हो। मण्डलीको कुरा गर्दै गर्दाखेरि सबभन्दा महत्त्वपूर्ण कुरा, मण्डली कसरी बढ्छ, मानिसहरू मण्डलीमा जागृतिको कुरा गर्छ नि, जागृति, रिभिलेसन, रिभाइबल। रिभाइबल भनेको चाहिँ रिभिल भएपछि रिभाइबल हुन्छ। मण्डलीमा पवित्र आत्माद्वारा जो मान्छेको जीवनमा ख्रिस्ट रहनुहुन्छ, उनीहरू मण्डलीले के गर्छ, परमेश्वरलाई मानिसहरूको बिचमा प्रकट गरिदिन्छ। त्यो रिभाइबल चर्च हो, जहाँ परमेश्वरको उपस्थिति छ मानिसको स्वभावमा, उनीहरूको बोलीचालीमा, उनीहरूको व्यवहारमा, उनीहरूको विश्वासमा, उनीहरूको सोचमा, हर कुरामा, एकअर्काप्रतिको भावना क्रियाकलापमा तपाईँले के देख्नुहुन्छ, परमेश्वरको कुरा प्रकट गर्छ, येशूको स्वरूप प्रकट गर्छ। त्यसले के गर्छ, त्यो रिभिल हुन्छ, त्यो रिभाइबल हुन्छ। त्यो जागृतिको कुरा त्यो हो। तपाईँले जागृतिको लागि प्रार्थना गर्नुहुन्छ तर तपाईँको हृदयमा येशूको प्रभुत्व स्वीकार्नु भएको छैन। हरेक पोइन्टमा येशू तपाईँले के भन्नुहुन्छ भनेर सोधेको छैन, तपाईँ आफ्नो मनमा के छ त्यही कुरामा कुद्नुहुन्छ। अनि धेरै जस्तो मान्छे भ्याएसम्म मान्छेलाई नै हेरेर आउँछ, आफ्नो फाइदा कुदिरह हुन्छ। प्रियहरू हो, मूल्याङ्कन गर्न जरुरी छ आफैलाई, होइन? त्यस कारणले परमेश्वर, एउटा अङ्ग्रेजीमा शब्द छ सोभरेन भन्ने, SOVERIGN, सोभरेन, सार्वभौम भन्छ नेपालीमा, संप्रभुता भन्छ, संप्रभुत्व, शक्ति चाहिँ परमेश्वरमा छ, उहाँलाई कसैले सिकाउँदैन। उहाँको बोली सुरु पनि अन्त पनि जे सोच्नुहुन्छ त्यही गर्नुहुन्छ, उहाँमा परिवर्तन हुँदैन। पहिलो कुरो यो थाहा पाउनु पर्यो, यहाँ छ कि परमेश्वर चाहिँ हामीलाई प्रेम गरिराख्नुहुन्छ, उहाँको प्रेम चाहिँ हामी प्रति सधैँ छ, तर उहाँको प्रेम अनुसारको जीवन पाउन चाहिँ हामीमा पनि उहाँप्रति विश्वास र आज्ञा पालन चाहिन्छ। उहाँले सकेसम्म हामीलाई दण्ड दिनुहुन्न, निरन्तर हामीलाई क्षमा दिन चाहनुहुन्छ, देखाउन चाहनुहुन्छ। धेरै क्रिस्चियनहरू चाहिँ के गर्छन्, परमेश्वरलाई हतोत्साहित बनाइसके, निरन्तर आज एउटा कुरा गरेर चाहिँ पश्चाताप गरेर चाहिँ भोलि अर्को कुरा, त्यस्तो होइन। जुन कुराको लागि पश्चाताप हुन्छ त्यसलाई दोहोऱ्याउनु हुँदैन। तपाईँ र मलाई सहायता गर्न नै येशू प्रभु संसारमा आउनु, उहाँको इच्छा र उहाँको योजना अनुसार हामी चल्नुपर्छ, किनभने उहाँको इच्छा अपरिवर्तनीय छ, किनभने परमेश्वर अपरिवर्तनीय हुनुहुन्छ। अनि येशू प्रभुले चेला भनेको चाहिँ उहाँलाई पछ्याउने, उहाँलाई येशू प्रभुले के भन्नुभयो, मेरो पछि लाग, होइन, त्यसको मतलब उहाँको इच्छा गर्ने, त्यो उहाँको इच्छामा आफैलाई पूर्ण समर्पण गर्नु पर्यो। अघि नै तपाईँलाई मैले के भनेको थिएँ, क्रिस्चियन हुनलाई पहिलो पाप मानिलिनु पर्यो, आफू पापी छु, मलाई छुटकारा दिने उद्धारकर्ता चाहिन्छ। दोस्रो कुरो, उद्धारकर्तामा विश्वास गरेर आफ्नो जीवन उहाँको इच्छा गर्नलाई सुम्पनु पर्यो। अब आफ्नो इच्छा आफ्नो कर्म सबै त्यागिसके हुन्छ, उहाँमा समर्पण। अनि वास्तवमा तपाईँलाई मसँग समय भएको भए अय्युबको पुस्तकबाट सिकाउँथेँ मैले। अय्युबको पुस्तकमा कति धेरै कुराहरू छ, विशेष गरी तपाईँले 42 अध्यायमा हेर्नुभयो भने उसको 3 जना साथीहरू छ जो चाहिँ जहिले पनि क्रिटिसाइज गरिराख्छ, तर त्यहाँ परमेश्वरले अय्युबको साथीहरूलाई पनि भन्नुहुन्छ, त्यहाँनिर उनीहरूले गोरु ल्याउँछ के त्यहाँ भोज गर्ने कुराहरू हुन्छ, अनि त्यो मान्छेहरू जो चाहिँ अय्युबको जहिले पनि क्रिटिसाइज गर्नेहरू, त्यसको लागि अय्युबलाई प्रार्थना गर्न भन्नुहुन्छ। उसले त्यो क्रिटिसाइज उनीहरूको आफ्नो शत्रु जस्तै भनौँ, शत्रुलाई प्रार्थना गर्न थालेपछि के हुन्छ, ती मान्छेहरू पनि परमेश्वरले भनेको कुरा अनुसार अय्युबलाई सहायता गर्न आउँछ, के कुरा लिएर आउँछ, अनि परमेश्वर अय्युबले पनि के गर्छ, अब परमेश्वरलाई प्रार्थना गर्न थाल्छ। परमेश्वरले के गर्नुहुन्छ, उसको पहिला हराएको कुराको दोब्बर फर्काइदिनुहुन्छ। त्यहाँनिर के देख्छौँ, अय्युबको जीवनमा भएको दुःखले चाहिँ के गरेको छ, त्यहाँ परमेश्वर को हुनुहुन्छ र कसरी काम गर्नुहुन्छ भन्ने कुरालाई प्रकट गरेको छ। परमेश्वर को हुनुहुन्छ, उहाँले हामीलाई कसरी काम गर्नुहुन्छ, हामीमा उहाँको धार्मिकता उहाँको आशिष निरन्तर रहन्छ भन्ने कुरा हामी त्यहाँ देख्दछौँ। त्यस कारणले प्रियहरू हो, हामी परमेश्वरमा जब समर्पण हुन्छौँ, उहाँको इच्छा गर्न समर्पण हुन्छौँ, उहाँले हामीलाई आशिष दिनुहुन्छ। हामीले प्रष्ट बुझ्नुपर्ने र सिक्नुपर्ने अय्युबको जीवनबाट त्यो कुरा हो, मान्छेको आफ्नो कन्डिसन के हो भनेर थाहा पाउनु पर्यो। दोस्रो कुरा चाहिँ परमेश्वरले उसको जीवनबाट के चाहनुहुन्छ, हामीले कुन चाहिँ कुरा रोज्ने, जहिले पनि दुईवटा कुरा अगाडिपट्टि छ, तपाईँ र मैले रोज्ने। तेस्रो कुरा चाहिँ मण्डली संसारमा कुन उद्देश्यको लागि हो, भनेको मतलब तपाईँ र म यो संसार, मण्डली भनेकै तपाईँ र म हो नि, विश्वासी जो परमेश्वरबाट जन्म लिएका, नयाँ गरी जन्मिएका, नयाँ जीवन पाएका, परिवर्तन भएका, येसुमा बन्दै गरेका, येसुको आज्ञा टोटल्ली पालन गर्ने, जो अघि मैले B1 भनेको थिएँ नि, येसुको चेला भएका, अनि तिनीहरूको झुन्ड चाहिँ मण्डली हो। अनि मण्डलीको उद्देश्य संसारमा के हो, मानिसहरूलाई, मानिसहरूको बिचमा यो संसारमा परमेश्वरलाई प्रकट गर्ने। पहिला येशु प्रभु संसारमा किन आउनुभएको थियो, परमेश्वर येशु प्रभु हामी मानिस जस्तै भएर हाम्रै भाषा बोलेर हामीसँगै बसेर के गर्नुभयो, परमेश्वरको बारेमा हामीलाई प्रकट गरिदिनु, ताकि येशु प्रभुद्वारा हामी परमेश्वरलाई चिन्न सक्यौँ। येशुले के भन्नुहुन्थ्यो, जसले मलाई देखेको छ पितालाई देखेको छ, उहाँ चाहिँ संसारमा परमेश्वर प्रकट गर्न आउनुभयो। आज मण्डली के हो, येशुको शरीर हो, येशु चाहिँ आज शरीरमा यहाँ हुनुहुन्न, तर मण्डली छ, तपाईँ र म मण्डलीको काम के हो, परमेश्वरलाई संसारमा प्रकट गर्ने। त्यसको मतलब के छ, तपाईँ र ममा परमेश्वरको इच्छा योजना के छ, त्यही कुरामा हामी टोटल्ली एक हुनु पर्यो, टोटल्ली समर्पण हुनु पर्यो, टोटल्ली त्यही कुरामा दिन रात हामी लाग्नु पर्यो। त्यही कारण तपाईँलाई यहाँ चेलापन, कसरी सुसमाचार सुनाउने, हामीले कसरी मण्डली वृद्धि गर्ने भनेर दुनियाँभरको कुरा सिकाइराखेको हुन्छु म, होइन, तर त्यो त परमेश्वरको इच्छा हो, त्यो नै तपाईँ र मलाई बोलाएको हो, मण्डलीको काम हो। प्रियहरू, यो हरेक व्यक्ति जब ख्रिस्टमा नयाँ जीवन पाउँछ नि, ऊभित्र एउटा सबभन्दा ठुलो कुरा के आउँछ, म परमेश्वरको इच्छा गर्नुपर्छ। हरेक व्यक्ति, कसैले तपाईँलाई सम्झाउनु पर्दैन, मैले कसरी परमेश्वरको इच्छा जान्ने र कसरी गर्ने भन्ने मात्रै तपाईँको ध्यान हुन्छ। प्रियहरू याद गर्नुहोस्, त्यस कारणले परमेश्वरको इच्छा गर्ने, परमेश्वरले आफ्नो इच्छा हामीलाई उहाँको वचनद्वारा, पवित्र आत्माद्वारा प्रकट गर्नुहुन्छ। त्यस कारणले येशु प्रभुलाई प्रभुको रूपमा ग्रहण गर्ने, उहाँको प्रभुत्व स्वीकार्ने। अङ्ग्रेजीमा एउटा शब्द छ क्या, लोर्डसिप अफ क्राइस्ट। वास्तवमा धेरै जस्तो मण्डली, धेरै जस्तो क्रिस्चियनको समस्या ख्रिस्टको प्रभुत्व, जसरी मुक्ति पाउनलाई नै रोमी 10:9 के छ, येसुलाई प्रभु भनेर स्वीकार्नुपर्छ मुखले। त्यो मुक्ति पाउनलाई येसुलाई प्रभु भनेर स्वीकार्ने कुरा त्यहाँ छ, तर मान्छेले कुरा बुझ्दैन त्यसको मतलब के हो। त्यसको मतलब के हो भने, तपाईँले येसुलाई स्वीकारेको दिनदेखि तपाईँको जीवनमा केवल येसुको इच्छा हुन्छ, तपाईँको होइन। यो गल्ती गर्छ मान्छेले। मान्छेले क्रिस्चियन हुन्छ अझै पनि व्यक्तिगत स्वार्थको लागि, सांसारिक फाइदाको लागि। धेरै मान्छेको जीवनमा त्यही देखिन्छ। तपाईँलाई क्लियर थाहा होस्, जो मान्छेले सांसारिक स्वार्थी काम गर्छ, घमण्डको काम गर्छ, आफ्नै नाम कमाउनु खोज्छ, आफ्नै पैसा झुट्टा गरोस् जे गरोस्, त्यो मान्छे ख्रिस्टलाई सेवा गर्दै छैन। उसले ऊ सायद नयाँ जीवन नपाएको होला, परमेश्वरमा ऊ हिँडिराखेको छैन। यो क्लियर तपाईँलाई थाहा हुनु पर्यो, किनभने बाइबलमा क्लियर छ यो कुरा। त्यही कारणले क्रिस्चियन चाहिँ को हो, प्रत्येक हृदयमा येशु प्रभु रहनुहुन्छ, तर त्यो हृदयमा येशु प्रभु रहनलाई उसको हृदय टोटली परिवर्तन हुनु पर्यो। येशुलाई पछ्याउने हृदय, येशुको वचन पालन गर्ने हृदय, उहाँमा समर्पित हृदय। आत्मिकी हिसाबले मण्डलीको विषय चाहिँ के हो, संसारमा येशुलाई, येशुको प्रतिनिधित्व आज मण्डली हो। त्यस कारण मण्डली संसारमा मान्छेले बनाएको कुरा होइन, यो स्वर्गीय, अङ्ग्रेजीमा इन्टिटी भन्छ नि, अर्गनाइजेसन भन्छ नि, संस्था भन्छ नि, मण्डली स्वर्गीय कुरा हो। मण्डलीका विश्वासीहरू संसारका मानिसहरू हुन्छन्, तर नयाँ जीवन पाएको परमेश्वरमा जिउने रहस्यमय कुरा उनीहरू भित्र येशु रहनुहुन्छ, पवित्र आत्मा, त्यसको सिर चाहिँ येशु हुनुहुन्छ। त्यसैले तपाईँले मण्डलीलाई जबसम्म यो महत्त्वमा बुझ्नुहुन्न नि, तपाईँले आशिषको अनुभव गर्नुहुन्न। हरेक व्यक्तिलाई परमेश्वरले फरक फरक वरदान दिनुहुन्छ, कुनै पनि वरदान ठुलो होइन। धेरै जस्तो मान्छेको विचार के छ, मण्डलीमा चाहिँ अगाडि उभिन पाउनुपर्छ, चाहे बाजा बजाउने होस्, चाहे लिड गर्ने होस्, प्रार्थना गर्ने होस्, प्रचार गर्ने होस्। अनि कति मान्छेहरूले त्यही भूमिकामा चाहियो सबैलाई, होइन। शरीरमा के बोली मात्रै हुन्छ, शरीरमा बुढी औँला पनि हुन्छ, कान्छीमा औँला पनि हुन्छ, हत्केला पनि हुन्छ, शरीरमा आँखा पनि हुन्छ, कान पनि हुन्छ, खुट्टा पनि हुन्छ, हरेक कुरा हुन्छ। त्यसैले वरदानद्वारा 20 वटाभन्दा बढी वरदान हरेक व्यक्तिलाई पवित्र आत्माले दिनुहुन्छ, त्यो परमेश्वरको कुरा हो। मण्डली सञ्चालन भएर येशूको शरीरको काम संसारमा पुरा हुनलाई तपाईँ र म वरदानद्वारा आफ्नो आफ्नो अङ्गको भूमिका निर्वाह गर्छौँ। अनि तपाईँले जब परमेश्वरले दिएको वरदानलाई प्रयोग गर्नुहुन्छ नि, तपाईँलाई आशिष थाहा हुन्छ, त्यसमा शक्ति हुन्छ, किन त्यो वरदान परमेश्वरको शक्तिबाट आउँछ। त्यो वरदानले केवल परमेश्वरको महिमाको काम गर्नुपर्छ। त्यो वरदान जहिले पनि अरूको लागि हुन्छ, नाम कमाउनु हुँदैन। कतिजना मान्छेहरू ट्यालेन्ट बोल्नमा ट्यालेन्टेड हुन्छन्, अनि उनीहरू मक्ख पर्छन्, म त प्रचार भयङ्कर होइन, भयङ्कर। अनि धेरै मान्छे हुन्छ गीत गाउन ट्यालेन्टेड, जे गर्न ट्यालेन्ट, अनि सबै मान्छेहरू त्यसलाई हेरेर वाह 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 भन्छ। तपाईँले विचार गर्नु पर्यो, त्यो ट्यालेन्टले होइन। कहिलेकाहीँ थरथर कामले मान्छेले परमेश्वर काम गर्छ, किनभने ऊ चाहिँ परमेश्वरमा समर्पित छ। थरथरै कामेर पनि परमेश्वरको आत्माको वरदानद्वारा कसैले बोल्यो भने के हुन्छ, मान्छेको हृदय छिया छिया बनाइदिन्छ, त्यसलाई भित्रदेखि बाहिरसम्म बदलिदिन्छ। त्यो वरदान पाएको प्रचारकले प्रचार गरेपछि मान्छेको हृदय छोएर त्यसलाई त्यही पहिलाकै पापी अवस्थामा रहन दिँदैन, परमेश्वरको आत्माले जीवित बनाइदिन्छ। बुझ्नुहुन्छ प्रियहरू, तपाईँ र म जीवित कुराको कुरा गर्दैछौँ, तर हामी मुर्दाको जस्तो जीवन जिउँछौँ। प्रियहरू, यो क्रिस्चियनिटीमा सबभन्दा ठुलो समस्या यही हो। मण्डलीमा मानिसहरू छन् धेरै जस्तो मुर्दा छन्, ख्रिस्टमा नयाँ जीवन पाएको छैन। नयाँ जीवन पाएका व्यक्तिहरू जस्तो जिउनुहोस्, एकले अर्कालाई प्रेम गरेर, एकले अर्कालाई एउटै शरीरमा अङ्गहरू कसरी मिलेर काम गर्छन्। जब यो हातले, यो दिमागले भनेको मान्दैन, प्यारालाइज हुन्छ, यो त यस्तो झुन्डिन्छ, खुट्टा पनि त्यस्तो। कहिलेकाहीँ प्यारालाइज भए मान्छे देख्नु भएको छ, तर हामीले देखेका छौँ मण्डलीमा धेरै प्यारालाइजहरू छन्, किनभने अगुवाको अधीनमा छैन, न अगुवा एकअर्काको अधीनमा छ। प्रियहरू, यो प्यारालाइज हो। हामी सबैले परमेश्वरको अगाडि जानु जरुरी छ। कुनै पनि अगुवाको व्यक्तिगत कुरा गर्ने ठाउँ मण्डली होइन, परमेश्वरको कुरा गर्ने ठाउँ हो। त्यस कारणले प्रियहरू, हामी 2023 अन्तिम गर्दै गर्दाखेरि तपाईँलाई एउटा नयाँ जागृति आओस्, नयाँ चाहना आओस्, नयाँ बोलावटको आशा आओस् होस्। तपाईँ मण्डलीको काम गवाही भएर परमेश्वरको निम्ति, मण्डलीको काम चाहिँ परमेश्वरको निम्ति गवाही हुने कुरा हो। अनि येशु प्रभुले अन्तिममा स्वर्ग जानु अगाडि भनेको प्रेरित 1:8 के हो, पवित्र आत्मा पाएपछि शक्ति पाउँछौ अनि तिमीहरू मेरो लागि गवाही हुन्छौ। गवाही दुई किसिमले होइन्छ, एउटा चाहिँ प्रदर्शन, एउटा अङ्ग्रेजीमा भन्दाखेरि डेमोन्स्ट्रेसन, डिक्लेरेसन, डिक्लेरेसन भने चाहिँ बोलीबाट घोषणा गर्ने काम हो, प्रदर्शन भनेको चाहिँ जीवन र व्यवहारबाट मान्छेको अगाडि प्रस्तुत गर्ने। बोली चाहिएन, तिम्रो जीवनले चाहिँ तिम्रो बोलीले भन्दा उच्च स्वरले बोल्यो भन्छ नि, योर एक्सन इज लाउडर देन योर भोइस भन्छ नि, होइन? तपाईँ र म गवाही हुन हाम्रो जीवनले दिने के हुन्छ, हामी भित्र परिवर्तन भएको जीवन हुनुपर्छ। त्यस कारणले मण्डलीमा प्रेम एकता जरुरी छ, पवित्रता जरुरी छ, एकअर्कामा इमान्दारपन जरुरी छ, निष्पक्ष हृदय जरुरी छ, ताकि कसैले पनि अलिकति पनि गनाउने पाप स्वभावको तरिका देख्दैन। हामीलाई कतिचोटि कोही कोही मान्छेहरू पाप स्वभावको तरिका देखाइरहेछ, भित्रभित्रै डिभिजनको काम गरिरहेछ, के भन्छ विद्रोहको काम गरिरहेछ। हामीलाई त्यो पनि असह्य हुने भइरहेको हुँदैन, किन हामीलाई थाहै हुँदैन। प्रियहरू, कति घिनलाग्दो कुरा हो, परमेश्वरको शरीर, येसुको शरीर मण्डलीमा खोटेरो लाग्दैछ कि? वास्तवमा परमेश्वरले त्यसलाई छाट्नुहुन्छ, बाइबलमा त्यो कुरो छ। फल नफल्ने हाँगा के हुन्छ, छिमोलिन्छ, आगोमा डढाइन्छ। प्रियहरू, हामी बुझेकै छैनौँ। हाम्रो दुई चार वर्ष केही पनि नभएको देख्दाखेरि हामीलाई ठिकै लाग्छ, तर तपाईँले परमेश्वरको दण्ड देख्नु भएको छैन। त्यस कारण हामीले होसियारी, त्यो कुरो मुख्य होइन, मुख्य कुरा के हो, परमेश्वरमा हुनु र उहाँको महिमामा जिउनु अहोभाग्य कुरा हो। हाम्रो सेवा के हो, कसरी तपाईँ र मेरो सेवामा वृद्धि हुन्छ, परमेश्वरलाई उहाँको इच्छा अनुसार गर्न दिनु, तपाईँ र मैले आफ्नो जीवनमा गर्न दिनुपर्छ। मण्डली मानिसको क्षमता र शक्तिमा चल्ने कुरा होइन, यसलाई परमेश्वरको आत्माको शक्तिमा चल्नुपर्ने कुरा हो। क्रिस्चियन जीवन बाइबलले भने अनुसार, येसुको वचन अनुसार तपाईँ र मैले जिउनु पर्ने हुन्छ। हामीलाई त्यसैको लागि बोलाइएको छ, हामीलाई संसारको उत्पत्तिभन्दा अगाडि छानिएको छ। तपाईँलाई थाहा छ त्यो येसुले चाहनु भएको क्रिस्चियन जीवन हामीले जिउनु सक्दैनौँ, येसुले मात्रै सक्नुहुन्छ। त्यो हो बाइबलको शिक्षा, येसुले कसरी जिउनुहुन्छ, पवित्र आत्माद्वारा। त्यही कारण तपाईँले उहाँमा आफैलाई सरेन्डर गर्नु पर्यो। गलाती 20:2 पावलले भन्छ नि, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु र पनि म जिउँछु, म होइन, ख्रिस्ट ममा जिउनुहुन्छ। भनेको मतलब के हो, ख्रिस्टको शक्तिले पावलले क्रिस्चियन जीवन जिउन सक्छ, तपाईँ र मैले जिउन सक्छौँ। त्यस कारण मण्डली चाहिँ ख्रिस्टको लागि जिउने, उहाँको शक्तिमा जिउने, उहाँको इच्छाद्वारा जिउने, परमेश्वरको राज्य होइन, परमेश्वरप्रति, उहाँको धार्मिकताप्रति, उहाँको राज्यप्रति तपाईँ र ममा भोक हुनु पर्यो, तपाईँ र ममा त्यसप्रति समर्पणता हुनु पर्यो, अनि तपाईँ र म परमेश्वरको आत्मिकी परिपक्वतामा गहिरो प्रकारले बढ्दै जानु पर्यो। त्यो कुरा हुनलाई परमेश्वरलाई तपाईँ र मैले चिनेको हुनु पर्यो, होइन, वचनको साँचो अर्थ र मतलब बुझ्नु पर्यो। अनि कतिचोटि समस्या के हुन्छ भने, मानिसहरूले परमेश्वरको वचन बाइबललाई राम्रोसँग बुझाएको छैन। त्यस कारण बाइबलमा कुरा एउटा छ, मान्छेले अर्कै कुरा गरेर अर्कै कुरा प्रचार गरेको धेरै देखिन्छ, अनि त्यो बाइबल धेरै नपढेको मान्छेहरूको समस्या हो। अनि त्यो मान्छे नै बढी हुँदै जाँदाखेरि त्यो कुरा नै मुख्य जस्तो लाग्छ, तर त्यो मुख्य कुरा होइन। त्यसैले मण्डली धेरै महत्त्वपूर्ण कुरा हो, हामी गफमा मात्रै भुल्ने कुरा होइन। त्यस कारणले म जहिले पनि परमेश्वरको वचनको सम्बन्धमा तपाईँलाई भन्ने गर्छु, मैले यो कुरा सम्झेँ मैले, अनि बेथानी अनुग्रह मण्डलीमा त्यहाँ उपस्थित हुँदाखेरि जब नानीहरू त्यहाँतिर खेलिराखेको देख्छु नि मण्डलीको बिचमा, अनि मलाई त्यो कुरा ठिक लाग्दैन कि मैले नानीहरूलाई माया नगरेको हो, होइन, नानीहरूलाई धेरै माया गर्नुपर्छ, तर उनीहरूलाई ठिक ठाउँमा राख्नुपर्छ, किनभने हरेक व्यक्ति सङ्गतिमा बसेको बेलामा वचन सुन्नुपर्छ। प्रियहरू, प्रभु आफै बोल्दै हुनुहुन्छ नि, त्यहाँ डिस्ट्र्याक्सन भन्छ नि अङ्ग्रेजीमा, ल्याउने कुरा तपाईँले राख्नु हुँदैन, सही प्रकारले गर्नुपर्छ। त्यो समर्पणता तपाईँ मेरो हुनुपर्छ, ताकि वचन सुनेर हामी परिवर्तन हुन सकौँ, हामी छाडा हुँदैनौँ प्रियहरू। त्यही कारण तपाईँ मैले के मुख्य कुरा छ त्यो बुझ्नुपर्छ, उहाँको छाडा, उहाँमा हामी छाडा हुने होइन कि, सिरियस हुनुपर्छ। महत्त्वपूर्ण कुरा, नानीहरूले पनि सानै उमेरदेखि के हुन्छ, जब नानीहरूलाई हामी व्यवस्था सिकाउँछौँ सानैदेखि, उनीहरूले परमेश्वरको मण्डलीमा अनुशासित हुने कुरा सिक्छ, उनीहरूलाई छाडा छोडिदियो भने के हुन्छ, उनीहरूले कहिले पनि परमेश्वरको आदर सिक्दैन। अनि मैले बाइबल कलेज जाँदाखेरि लुगा लाउने सम्बन्धी कुरामा पनि एउटा टिचरले सिकाइराखेको थियो, अनि म त नेपालबाट आएको अमेरिकामा, त्यहाँ त सबैले टाई कोट लाउँदो रहेछ, मेरो त टाई पनि छैन, मलाई त्यो त्यही ठुलो कुरा पनि लाग्दैन, मलाई कसैले देखाउनु छैन। तर एक दिन प्रचार सुने मैले, के भनेर, सबै अरू मानिसहरूको अगाडि हामी परमेश्वरको उपस्थितिमा आफ्नो बेस्ट दिनुपर्छ अरे, परमेश्वरलाई आदर देखाउनु पर्छ अरे, अनि नानीहरूले पनि सिक्छ अरे भनेर। अनि त्यो दिनदेखि मैले पनि टाई लगाउनु थालेको थिएँ, हिजो त लाउँदैन म। एनिवे, भनाइको मतलब के छ भने नि, नानीहरूलाई हामीले परमेश्वरप्रतिको आदर कसरी सिकाउने? तपाईँले गरेको आदरबाट हुन्छ। तपाईँको परिवारमा बस्दाखेरि के कुरा गर्नुहुन्छ? कतिजना मान्छेहरूको बानी तानी के हुन्छ भने खालि अर्काको कुरा काट्ने, खालि के कुरा गर्ने, के कहिले काहीँ दिमागमा पनि थाहा हुँदैन के बोलिरहेको छ। नानीहरू सबै देखिरहेको हुन्छ, उनीहरूले त्यही कुरा सिक्छ। कहिल्यै परमेश्वरको डर र विश्वास अनि इमान्दारपन, सत्यता सिक्दैन। प्रियहरू, तपाईँ र मैले हाम्रो जीवनद्वारा सिकाउनु पर्छ। त्यसकारणले मण्डलीको कुरा, हाम्रो मेरो थुप्रै बाँकी थियो, अर्को हप्ता तपाईँलाई मैले सिकाउन चाहन्छु। परमेश्वरको वचन बुझ्नु एकदमै जरुरी छ, त्यसमा हुर्कन जरुरी छ, किनभने परमेश्वरको ज्ञान हामीले परमेश्वरको वचनबाट पाउँदछौँ। त्यसैले यो वर्षको अन्त हुँदै गर्दा सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ तपाईँ मेरो जीवनमा के हो भन्ने कुरा हामीले अहिले विचार गर्दैछौँ। वास्तवमा धेरै विषय छन्, त्यसको बारेमा आज तपाईँलाई मैले भन्न सक्थेँ। धेरै विषयहरू मेरो दिमागमा थियो अनि मैले मण्डलीको कुरा ल्याएँ। अनि मण्डलीको कुरा गर्दै गर्दाखेरि तपाईँलाई सबभन्दा महत्त्वपूर्ण मण्डली भनेको चाहिँ क्रिस्चियन, साँचो क्रिस्चियन चाहिँ को हो? अर्को 2-3 मिनट लिएर तपाईँलाई म त्यसको बारेमा सिकाउन चाहन्छु। मण्डलीको विषयमा कुरा गर्दै गर्दाखेरि सबभन्दा मुख्य कुरा चाहिँ, साँचो विश्वासी भनेको चाहिँ येशु प्रभुलाई प्रभुको रूपमा ग्रहण गरेको, उहाँको रुललाई एक्सेप्ट गरेको, उहाँको नियममा चलेको, उहाँलाई पछ्याएको व्यक्ति होइन। चेलाहरूले उहाँले के भन्नु, मेरो पछि लाग। येशुको चेला हुने कुरा बाइबलमा वास्तवमा चेलापन को कुरा सिकाइएको छ, क्रिस्चियनको कुरा भन्दा। किनभने बाइबलमा क्रिस्चियन तिनचोटि प्रयोग भएको चाहिँ क्रिस्चियन शब्द, भने चेला भन्ने शब्द चाहिँ 269 पटक प्रयोग भएको छ। तपाईँ र म चाहिँ येशुको चेला हुनु पऱ्यो। ख्रिस्टको प्रभुत्व नबुझिकन, उहाँलाई प्रभुको रूपमा ग्रहण नगरिकन, उहाँलाई नपछ्याइकन हामी चेला हुन सक्दैनौँ। अनि मण्डली चाहिँ येशुको जीवित शरीर, त्यसको शिर चाहिँ उहाँ आफै हुनुहुन्छ। त्यसैले हामीले भर्खर यहाँनिर एउटा पद मैले तपाईँलाई यहाँनिर येशु प्रभुले भन्नुभएको कुरा, मण्डलीको सम्बन्धमा कुरा गर्दै गर्दा येशु प्रभुले मत्ती 4:19 के भन्नुहुन्छ, उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो पछि लागेर म तिमीहरूलाई मानिसहरूको मछुवा तुलाउने छु। त्यसकारणले क्रिस्चियन हुनु भनेको चाहिँ येशुलाई पछ्याउनु। जो क्रिस्चियन हो त्यो नै मण्डली हो, किनभने येशुका चेलाहरू जो येशुलाई पछ्याउनेहरूको झुन्ड हुन्छ, त्यो येशुको आत्मिकी शरीर भनेर हामी बुझ्छौँ। अनि साँचो जब सुसमाचारमा सही प्रकारले मान्छेले विश्वास गर्छ अनि त्यो चाहिँ येशुमा नयाँ जीवन पाउँछ, अनि त्यो चाहिँ परिवर्तन भएको हुन्छ। यो सबभन्दा ठुलो समस्या मण्डलीमा आज के छ भनेदेखि, मान्छेहरूले सुसमाचारलाई राम्रोसँग बुझेर आफैलाई समर्पण गरेका छैन। एउटा शब्द छ, संसारमा जति खराबी बढ्छ नि, त्यसलाई सुधार्ने सबभन्दा ठुलो कुरा भनेको चाहिँ मण्डलीहरू, किनभने मण्डली चाहिँ त्यहाँ एउटा ज्योति जस्तो, डाँडामा बसालिएको सहर लुकेर लुक्दैन भनेर येशुप्रभुले मत्ती 5:14 पदमा भन्नुहुन्छ। क्रिस्चियनहरू संसारका ज्योति, डाँडामा बसालिएको सहर, किनभने मानिसहरूको अगाडि सही के हो गलत के हो भनेर देखाउने बोलीबाट, व्यवहारबाट, जीवनबाट क्रिस्चियनहरू हुन्, यद्यपि उनीहरूले नमानोस् होइन। त्यस कारणले येशुलाई पछाउने, एउटा शब्द अङ्ग्रेजीमा छ कम्प्लेसेन्ट भन्छ, कम्प्लेसेन्ट भनेको चाहिँ यो के भन्छ त्यसलाई भनेदेखि, हामीहरू धेरै क्रिस्चियनहरू मैले देखेको छु यहाँ पनि, धेरै जस्तो मान्छेहरू चाहिँ अब सबै त क्रिस्चियन छैन नि, अनि सरकारमा क्रिस्चियन छैन, अर्को साथीहरू क्रिस्चियन छैन, समाजमा क्रिस्चियन छैन, अनि हामीहरू उनीहरूलाई खुसी बनाउनलाई उनीहरू सँगसँगै नारिन पुग्छौँ। प्रियहरू हो, परमेश्वरलाई निन्दा हुने काम गरेर नारिँदाखेरि के हुन्छ, तपाईँले क्रिस्चियनिटी छोडेको हुन्छ, खासमा परमेश्वरलाई इन्कार गरेको हुन्छ। तर आज त्यही कुरा गर्नुहुन्छ, कम्प्लेसेन्ट एउटा चाहिँ त्यो मान्छेलाई खुसी बनाउनलाई जे पनि गर्ने, परमेश्वरको भ्यालु मान्यतालाई सत्यतालाई पछ्या छैन, येशुको प्रभुत्वलाई मान्या छैन, परमेश्वरको सम्प्रभुतालाई बिर्स्या छ, त्यो सबभन्दा ठुलो गल्ती हुन्छ। मान्छेहरूले परमेश्वरलाई निन्दा हुने कुरा पनि बुझ्दैन, परमेश्वरलाई निन्दा गर्छ। त्यसैले तपाईँ र म स्वर्गीय पिताका छोराछोरी, उहाँको वचनमा हामीले निरन्तर उहाँलाई इन्कार गर्नु हुँदैन, कम्प्लेसेन्ट हुनु हुँदैन, मान्छेलाई खुसी बनाउन जे पनि गर्ने तयार गर्नु हुँदैन, अर्को कुरो कम्प्रोमाइज भन्छ, यो अर्को समस्या हो। कम्प्रोमाइज भनेको चाहिँ अन्य जाति मान्छेहरूसँग झुट पनि गर्ने, जे पनि गर्ने, ताकि आफूलाई फाइदा होस्। येसुलाई उचाल्ने काम बाहेक हामीले केही पनि गर्न सक्दैनौँ। उहाँको येसुले के भन्नुहुन्छ, तेरो हो चाहिँ हो, होइन चाहिँ होइन, होइन चेलापनसँगै हामी परमेश्वरमा बढ्नु पर्यो। वास्तवमा मत्ती 10:25 के छ भनेदेखि नि, हामीहरू जो परिपक्व येसुको चेला हुन्छौँ नि, हामी येसु जस्तै हुन्छौँ। चेला साँचो ख्रिस्टलाई पछ्याउने व्यक्ति। अनि तपाईँलाई म एक दुईवटा पद अर्को पढेर सिद्धाउँछु, किनभने अर्को हप्ता होइन अर्को चाहिँ हप्ता फेरि पनि मैले यसलाई सिद्धाउनु पर्यो, थुप्रै बाँकी छ, मेरो जहिले पनि समस्या यही हो। त्यसैले दोस्रो कोरन्थी 13:5 यहाँ के छ, तिमीहरू विश्वासमा दरिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर। आफैलाई जाँच, जाँचमा असफल भएनौ भने येशु ख्रिस्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा हुनुपर्ने हो। जाँचमा असफल हुनु भनेको के हो, तपाईँमा विश्वास नभएको कुरा देखिनु, असफल भयो। तर तपाईँ असफल हुनु भएन, असफल हुनुभयो भने चाहिँ तपाईँ उहाँको हुनुहुन्छ, ख्रिस्ट तपाईँहरूमा हुनुहुन्छ, येशु ख्रिस्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा हुन्छ। त्यस कारण हरेक दिन हामीले यो पावलले यही कुरा दोस्रो कोरन्थी कोरन्थका विश्वासीहरूलाई 13:5 भन्छन्, आफैलाई जाँच। तपाईँहरू मैले आफैलाई सधैँ जाँच्नुपर्छ। अर्को एउटा दुईवटा पद पढेर सिधाउँछु, अर्को पदमा के छ, योहन्ना 8:31 येसुले उहाँमाथि विश्वास गरेर गरेका यहुदीहरूलाई भन्नुभयो, तिमीहरू मेरो शिक्षामा अथवा मेरो वचनमा रहिरह्यौ, निरन्तर मेरो वचन मानिरह्यौ, पालन गरिरह्यौ। त्यो वचनमा रहनु भनेको चाहिँ उहाँको वचन पालन गर्नु, त्यहाँ विश्वास गर्नु, अनि तिमीहरू साँच्चै नै मेरो चेलाहरू हो। हामी पक्का क्रिस्चियन कतिखेर हुन्छ, जतिखेर परमेश्वरको वचन पूर्ण रूपमा पालन गरिरहन्छु, तर कम्प्लेसेन्ट अथवा कम्प्रोमाइज गर्ने होइन। बुझ्नुहुन्छ, धेरैजनाले कम्प्रोमाइज गरेको देखिन्छ, हामीमा येसुको महिमा हुँदैन त्यसरी। अनि यहाँ हिब्रूमा के लेखेको छ भने, मेरो धार्मिक जन चाहिँ विश्वासद्वारा बाँच्नेछ, यदि ऊ पछि हट्छ भने त म उसँग खुसी हुँदिनँ, तर हामी पछि नहट्ने विनाश पारिनेहरू मध्येका होइनौँ, तर विश्वास गरी बचाएकाहरू मध्ये हौँ। जो मान्छे आफ्नो विश्वासमा परमेश्वरको वचनमा निरन्तर भइरहन्छ नि, त्यो मान्छेले उद्धार पाउँछ। यहाँ हिब्रूमा अरू ठाउँमा पनि त्यो कुरा लेखिएको छ। अनि तपाईँलाई म यहाँनिर साँचो ख्रिस्चियन को हो भन्ने कुराको 3 पोइन्ट भन्छु, यसको बारेमा आज मसँग समय छैन, हामी यहीँनिर सिद्धाउँछौँ, त्यो चाहिँ अर्को हप्तामा हामी हेर्नेछौँ। यो 3 कुरा अर्को हप्ता हेर्नेछौँ, अर्को हप्ता होइन त्योभन्दा अर्को चाहिँ हप्ता। यहाँनिर पहिलो को छ, साँघुरो ढोकाबाट कठिन बाटोबाट हिँड्ने, जुन चाहिँ साँघुरो ढोका अथवा कठिन बाटोबाट भित्र पस्ने। तपाईँले मत्ती 7 के हुन्छ, मत्तीको सुसमाचार 5 पहाडी उपदेश येशु प्रभुले एकदमै कसरी हामी ख्रिस्टमा जिउन सक्छौँ, क्रिस्चियन भनेको कस्तो हुन्छ भनेर सबै कुरा भन्नुहुन्छ। बी एटिच्युड भनेर भन्छ त्यसलाई, त्यो एटिच्युड भनेको थाहा छ तपाईँलाई, एटिच्युड भनेको चाहिँ हाम्रो भित्रदेखिको स्वभाव, भित्रको भावना। अनि वास्तवमा हाम्रो जीवनमा आत्मिकी फल भन्छ नि, गलाती 5:22-23 त्यसलाई एटिच्युड भन्छ, एटिच्युड फ्रुट, हाम्रो धारणा, भित्र हुने फल। अनि तपाईँलाई त्यो प्रेम, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, संयम, नम्रता, यो सबै कुरा जो छ 9 फलहरू बिएटिच्युड भन्छ। त्यहाँनिर अर्को धार्मिकताको फल, अर्को असल काम गर्ने फल, अरू धेरै फलहरू, जस्तो योहन्ना 15:16 के छ, मानिसहरूलाई विश्वासमा ल्याउने फल, धेरै अरू फलहरू छन्। त कतिचोटि हामीले केवल गलाती 5:22-23 मात्रै हेरिराखेको हुन्छ। त्यसैले के छ भनेदेखि, साँचो ख्रिस्चियन चाहिँ कस्तो हुन्छ भनेर येशु प्रभुले पहाडी उपदेशमा भन्नुहुन्छ। त्यसपछि जब 7 अध्यायमा पुग्नुहुन्छ, त्यसको एप्लिकेसन हामीले कसरी प्रयोग गर्ने भन्ने कुरा त्यहाँ सिकाउनुहुन्छ। त्यस कारणले पक्का ख्रिस्चियन चाहिँ साँघुरो ढोकाबाट, कठिन बाटोबाट, फराकिलो बाटोले चाहिँ नाशमा पुर्याउँछ। अनि कठिन बाटो के हो, पाप कर्म छोडेको, खराबी छोडेको, मान्छेहरूको गनगन छोडेको। कठिन बाटो के हो, संसारिक इच्छा छोडेको, अब केवल परमेश्वरको कुरा, त्यो परमेश्वरको कुरा गर्ने मान्छे सबै हुँदैन। दोस्रो पोइन्ट, स्वर्गमा हुनुहुने परमेश्वर पिताको इच्छा गर्ने। अनि तपाईँलाई एउटा पद म पढ्न चाहन्छु, मलाई प्रभु प्रभु भन्ने 21 पद होला यसैको, होइन? यहाँनिर के छ, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन्, स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। यहाँनिर के छ, भन्ने मात्र होइन, प्रभु प्रभु भन्ने मात्र होइन, तर गर्ने व्यक्ति हुनु पर्यो, अनि परमेश्वरको इच्छा गर्ने, स्वर्गमा हुनुहुने पिताको इच्छा गर्ने, अनि त्यो व्यक्ति साँचो क्रिस्चियन हुन्छ, जसको जीवनमा सबभन्दा पहिलो कुरा बिहान उठ्ने बित्तिकै बेलुका सुत्ने बेलासम्म उसको जीवनको एउटा चाहना हुन्छ, एउटा उत्कट इच्छा हुन्छ, त्यो चाहिँ परमेश्वरको इच्छा गर्ने। त्यस्तो तपाईँमा छ भने सुसमाचार प्रचार गर्न, तपाईँलाई चेला बनाउन तपाईँलाई सिकाउनु पर्दैन, मण्डलीमा उपस्थित हुन सेवा गर्न सिकाउनु पर्दैन, किनभने तपाईँभित्र त्यो चाहना हुन्छ, साँचो क्रिस्चियन आज्ञा पालनमा जिउने। अर्को तेस्रो कुरा चाहिँ, साँचो क्रिस्चियनमा चाहिँ फलद्वारा तिनीहरू चिनिन्छन्। मत्ती 7:16 के छ, तिनीहरूको फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। उनीहरूको फल चाहिँ के हुन्छ, पहिलो त त्यो एटिच्युड फल, गलाती 5:22-23। दोस्रो कुरा के हो, योहन्नाको सुसमाचार 15:16। त्यस्तै अरू धेरै छ, एक्सन फल, तपाईँले गरेको कामद्वारा, तपाईँले के भन्छ धार्मिकतामा जिउने जीवनद्वारा धेरै अरू फलहरू छन्। तपाईँले परमेश्वरको महिमा गर्ने काम गर्नुहुन्छ, त्यो परमेश्वरको आराधना स्तुति, परमेश्वरलाई धन्यवाद चढाउने, परमेश्वरको प्रशंसा हुने जीवन जिउने, यो सबै कुरा फलमा पर्छ, धार्मिकताको फलहरू, गलाती 5:22-23 मात्रै होइन। त्यस कारण तपाईँले ती मानिसहरूको फलद्वारा साँचो क्रिस्चियन हो कि होइन भनेर चिन्नुहुन्छ। तपाईँले अर्को, तपाईँले यो के अरे यो मत्ती 7 अध्यायको तपाईँले 23-25 पढ्न सक्नुहुन्छ। त्यसपछि हामीले अर्को पाउँछौँ मत्ती 13:3 अर्को पाउँछौँ। त्यहाँ चाहिँ के छ, येशु प्रभुले घर बनाउने घरको बारेमा, जगको बारेमा, दुईजना बुद्धिमान र मूर्ख मानिसको बारेमा बताउनुहुन्छ। अहिले भर्खरै दुईटा ढोका, साङ्ग्रो र फराकिलो, दुईटा बाटो, कठिन र सजिलो। त्यस कारणले तपाईँ र मैले जहाँ पनि छान्ने कुरा हुन्छ, त्यस कारण तपाईँ र म साँच्ची नै परमेश्वरमा नयाँ जीवन पाएका व्यक्तिहरू छौँ भने, तपाईँ र म साङ्ग्रो बाटो, कठिन बाटो र साङ्ग्रो ढोकाबाट पस्ने, तपाईँ र मेरो जग चाहिँ, त्यहाँ जगको कुरा के छ, घर र जगको कुरा छ, त्यो जग चाहिँ देखिँदैन, वास्तवमा सबैको घर बनिसकेका छ त्यहाँनिर। तपाईँले हेर्नु, एउटा चाहिँ बालुवामा, एउटा चाहिँ चट्टानमा, अनि तपाईँले झट्टा हेर्दाखेरि समस्या छ कि छैन थाहा हुँदैन, घर छँदैछ, सबै ठिक छ, त्यो अदृश्य छ, समस्या अदृश्य छ, एउटा समस्या छ। त्यो दुईवटा घरमध्ये बुद्धिमान र मूर्खको घरमा फरक एउटा छ, त्यो जग फरक छ, तर बाहिर देख्दैन। कहिले देखिन्छ जग, न्यायको दिन, बुझ्नुहुन्छ? त्यस कारण तपाईँहरू मैले मूल्याङ्कन गर्नु पर्यो, हाम्रो विश्वासलाई जान्नु पर्यो। त्यही 2 कोरन्थी कति थियो, 13:5, तपाईँ र मैले जाँच्नु पर्यो, हाम्रो जीवनलाई जाँच्नु पर्यो, हामी ठिक छौँ कि छैनौँ, हाम्रो जग केमा छ। त्यस कारणले प्रियहरू हो, बाँकी परमेश्वरको महिमा गर्ने, मण्डली बढाउने, चेलापनमा बढाउने काम, परमेश्वरको दर्शन लिएर हिँड्ने, उहाँको बोलावट विचार गरेर जिउने जीवन 2024 पुरै तपाईँको आशिषमय जीवन हुन सकोस्। तर सबभन्दा मुख्य कुरा चाहिँ, तपाईँ र मेरो सुरुवात ठिक छै छैन, त्यही कुरो जाँच्ने कुरा हो, हामी आफैलाई जाँचौँ। अनि आज नै तपाईँले सिरियसली, कसैले तपाईँको बारेमा जान्दैन, किनभने त्यो घर जस्तै बाहिरबाट हेर्दा सबै ठिकठाक छ, हाम्रो भान्जाले घर बनाएर बेच्नुहुन्छ, उहाँको घर त एकदम बलियो छ, हाम्रो मण्डली पनि भर्खरै बनाएको छ, एकदम बलियो छ, मलाई थाहा छ, किनभने बनाउने मान्छे सब ठिक गरेछ, तर बेच्ने मान्छेले बनाउँछ, किन्ने मान्छेले त थाहा हुँदैन नि, बुझ्नुहुन्छ? तर जब भैँचाल आउँछ, जब जाँच आउँछ, तपाईँ र मेरो विश्वासको जाँच आउँछ, त्यो घर त्यतिखेर थाहा हुन्छ। प्रियहरू, त्यस कारणले परमेश्वरले हामीलाई जीवन दिन चाहनुहुन्छ, परमेश्वर असल हुनुहुन्छ, कहिले पनि तपाईँलाई परमेश्वरको वचनबाट कडा सुनाउने मान्छेदेखि नडराउनुहोस्, किनभने त्यो तपाईँको फाइदाको लागि, तपाईँ अहिले हराइराख्नु भएको छ कि गलत बाटो छ कि तपाईँको विश्वासमा समस्या छ कि जगमा समस्या छ कि, अहिले मिलाउनुहोस्, तपाईँमा आशिष हुन्छ, तपाईँ परमेश्वरको इच्छा पुरा गर्न सक्नुहुन्छ, परमेश्वरको लागि जिउन सक्नुहुन्छ। परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस् अनि तपाईँलाई